मेरा प्यारा देशवासीहरू नमस्कार। मौसम बदलिरहेछ, यसपल्ट गर्मी पनि धेरै भयो, तर राम्रो भयो कि वर्षा ऋतु समयमै आफ्नो हिसाबमा अघि बढिरहेछ। देशका कैयन भागहरूमा झमाझम वर्षाका कारण मौसम अनुकूल भएको छ। वर्षापछि चिसो हावामा विगतका दिनहरूको गर्मीबाट राहतको अनुभव भइरहेछ अनि हामी सबैले देखेका छौँ कि जीवनमा कति धेरै व्यस्तता, कति नै तनाव किन नहोस्, व्यक्तिगत जीवन होस्, सार्वजनिक जीवन होस्, वर्षाको आगमनले हाम्रो मनस्थितिलाई पनि परिवर्तन गर्दछ। आज भगवान् जगन्नाथको रथ यात्रा देशका कैयन भागहरूमा खुबै श्रद्धा अनि उल्लासपूर्वक देशवासीहरूले मनाउँदछन्। अब त विश्वका कतिपय भागहरूमा पनि भगवान् जगन्नाथको रथ यात्राको उत्सव सम्पन्न हुँदछ अनि भगवान् जगन्नाथसित देशका गरिबहरू पनि जोडिएका छन्। जसले डाक्टर बाबा साहेब अम्बेदकरको बारेमा अध्ययन गरेका छन् उनीहरूले देखेका होलान् कि भगवान् जगन्नाथको मन्दिर अनि त्यसको परम्परालाई उनीहरूले खुबै प्रशंसा गर्दथे, किनकि त्यसमा सामाजिक न्याय, सामाजिक समरसता अन्तर्निहित थियो। भगवान् जगन्नाथ गरिबहरूका देवता हुन् अनि यो कुरा खुबै कम मानिसहरूलाई थाहा होला कि अङ्ग्रेजी भाषामा एउटा शब्द छ जगरनट, अनि यसको अर्थ हुँदछ यस्तो भव्य रथ जसलाई कसैले रोक्न सक्ने छैन। यस जगरनटको डिक्सनरी मिनिङमा पनि यो पाइएको छ कि जगन्नाथको रथबाटै यो शब्दको उद्भव भएको हो। यसैले हामी यो बुझ्न सक्दछौँ कि विश्वले पनि जगन्नाथको यस यात्रालाई आआफ्नो तरिकाले यसको महात्म्यलाई स्वीकार गरेका छन्। भगवान् जगन्नाथको यात्राको अवसरमा म सबै देशवासीहरूलाई शुभकामना दिन चाहन्छु अनि भगवान् जगन्नाथको श्री चरणमा प्रणाम पनि गर्दछु। भारतको विविधता यसको विशेषता पनि हो, भारतको विविधता भारतको शक्ति पनि हो। रमजानको पवित्र महिनामा सबैले इबादतमा पवित्र भावका साथ मनाए। अब ईदको त्यौहार आएको छ। ईद उल फितरको यस अवसरमा म आफ्नो तर्फबाट सबैलाई ईदको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। रमजानको महिना पुण्यदानको महिना हो, खुसीहरूलाई बाँड्ने महिना हो अनि खुसीहरू हामी जति बाँड्दछौँ त्यति नै त्यो बढेर जाँदछ। आउनुहोस् हामी सबै मिलेर यो पवित्र उत्सवहरूबाट प्रेरणा लिएर खुसीहरूको खजानालाई बाँड्दै जाउँ, देशलाई अगाडि बढाउँदै जाउँ। रमजानको यस पवित्र महिनामा उत्तर प्रदेशको बिजनौरको मुबारकपुर गाउँको एउटा खुबै प्रेरणादायी घटना मेरो सामुन्ने आएको छ। लगभग 3,500 हाम्रा मुसलमान दाजुभाइ दिदीबहिनीहरूको परिवार त्यस सानो गाउँमा बस्दछ। एक प्रकारले अधिक जनसङ्ख्या हाम्रो मुस्लिम परिवारका दाजुभाइ दिदीबहिनीहरूको छ। यस रमजानको समयमा गाउँका मानिसहरूले मिलेर त्यहाँ शौचालय बनाउने निर्णय लिएका छन् अनि यो व्यक्तिगत शौचालय निर्माणमा सरकारको तर्फबाट पनि सहायता मिल्दछ। लगभग 17 लाख रुपियाँको सहायताको राशि उनीहरूलाई दियो। तपाईँहरूलाई यो कुरा सुन्दा आश्चर्य पनि हुनेछ अनि खुसी पनि लाग्नेछ। रमजानको यस पवित्र महिनामा त्यहाँ हाम्रा सबै मुसलमान दाजुभाइ दिदीबहिनीहरूले सरकारको यो 17 लाख रुपियाँ फर्काइदिए अनि उनीहरूले भने कि हामी हाम्रो शौचालय हाम्रो परिश्रमद्वारा हाम्रै पैसाले बनाउनेछौँ। यो 17 लाख रुपियाँ तपाईँले गाउँको अन्य सुविधाहरूको लागि खर्च गरिदिनुहोस्। म मुबारकपुरका सम्पूर्ण ग्रामवासीलाई रमजानको यस पवित्र अवसरलाई समाजको भलाइको अवसरमा परिवर्तन गरिदिनु भएकोमा बधाई दिँदछु। उनीहरूको एक एकवटा कुराहरू खुबै प्रेरणादायी छन् अनि सबैभन्दा ठुलो कुरा यो छ कि उनीहरूले मुबारकपुरलाई खुलामा शौच मुक्त गरिदिए। हामीलाई थाहा छ कि हाम्रो देशमा 3 वटा प्रदेशहरू यस्ता छन्, सिक्किम, हिमाचल अनि केरल। यी राज्यहरू अघिबाटै खुलामा शौच मुक्त घोषित भइसकेका छन्। यो सप्ताहमा उत्तराखण्ड र हरियाणा पनि ODF घोषित भएका छन्। म यी 5 राज्यहरूका प्रशासन, शासन अनि जनता जनार्दनप्रति विशेष रूपमा आभार प्रकट गर्दछु यस कार्यलाई पूर्ण गरिदिनु भएकोमा। हामीलाई राम्ररी थाहा छ कि व्यक्तिगत जीवनमा, समाजको जीवनमा केही काम गर्नुपर्दा धेरै मेहनत हामीले गर्नुपर्दछ। यदि हाम्रो ह्यान्डराइटिङ राम्रो नभए त्यसलाई ठिक गर्नुपर्दा लामो समयसम्म हामीले जागरुक भएर प्रयास गर्नुपर्दछ अनि मात्र शरीरको, मनको, आदत परिवर्तन हुँदछ। स्वच्छताको विषय पनि यस्तै हो। यस्ता कुआदतहरू हाम्रो स्वभावको हिस्सा बनिसकेका छन्, हाम्रो आदतहरूको हिस्सा बनिसकेका छन्। यसबाट मुक्ति पाउनका निम्ति हामीले निरन्तर प्रयास गर्नै पर्छ, प्रत्येकको ध्यान आकर्षण गराउनै पर्छ, असल प्रेरणादायी घटनाहरूलाई घरिघरि स्मरण गर्नै पर्छ। अनि मलाई खुसी लागेको छ कि आज यो स्वच्छताको कार्यक्रम सरकारी कार्यक्रम रहेको छैन, यो जनसमाजको, यो जनसामान्यको एउटा आन्दोलन बन्दै गइरहेछ। अनि शासनमा बसेका मानिसहरूले पनि जब जनभागीदारीद्वारा यस कामलाई अगाडि बढाउँदछन् तब उनीहरूलाई पनि धेरै शक्ति मिल्दछ। विगतका दिनहरूमा एउटा खुबै उत्तम घटना मेरो ध्यानमा आयो, जसलाई म तपाईँहरू सामु अवश्य ल्याउन चाहन्छु। यो घटना हो आन्ध्र प्रदेशको विजयनगरम जिल्लाको। त्यहाँको प्रशासनले जनभागीदारीद्वारा एउटा खुबै ठुलो काम हातमा लिएको थियो। 10 मार्चको बिहान 6 बजेदेखि लिएर 14 मार्चको बिहान 10 बजेसम्म 100 घन्टाको नन स्टप अभियान। अनि लक्ष्य के थियो? 100 घन्टामा 71 ग्राम पञ्चायतहरूमा घरेलु शौचालय निर्माण गर्नु। मेरा प्यारा देशवासीहरू, तपाईँहरूलाई यो कुरा सुनेर अवश्य खुसी लाग्नेछ कि जनता जनार्दनले अनि शासन दुवैले मिलेर 100 घन्टामा 10,000 शौचालय बनाउने कामलाई सफलतापूर्वक पुरा गरिदिए। 71 गाउँ ODF बन्यो। म शासनमा बसेका मानिसहरू, सरकारी अधिकारीहरू अनि विजयनगरम जिल्लाको त्यस गाउँका नागरिकहरूलाई धेरै धेरै बधाई दिँदछु। तपाईँहरूले आफ्नो परिश्रमद्वारा खुबै प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ। हिजोआज मन की बातमा लगातार मलाई जनता जनार्दनको तर्फबाट सुझावहरू आइरहन्छन्। नरेन्द्र मोदी एपमा, mygov.inमा, पत्रहरूद्वारा अनि आकाशवाणीमा यस्ता सुझावहरू आउँदछन्। श्रीमान प्रकाश त्रिपाठीले इमर्जेन्सीलाई स्मरण गर्दै लेखेका छन् कि 25 जुनलाई लोकतन्त्रको इतिहासमा एउटा कालो खण्डको रूपमा उनले प्रस्तुत गरेका छन्। प्रकाश त्रिपाठीज्यूको लोकतन्त्रप्रतिको यो जागरूकता सराहनीय छ। अनि लोकतन्त्र एउटा व्यवस्था मात्र नभएर यो एउटा संस्कार पनि हो। इन्टर्नल भिजिलेन्स इज द प्राइस अफ लिबर्टी। लोकतन्त्रप्रति नित्य जागरूक हुनु आवश्यक छ। अनि यसैले लोकतन्त्रलाई आघात पुर्याउने कुराहरूलाई पनि हामीले स्मरण गर्नुपर्दछ। अनि लोकतन्त्रको असल कुराहरूको दिशामा हामी अगाडि बढ्नुपर्दछ। 1975 25 जुन त्यो एउटा यस्तो कालो रात थियो जसलाई कुनै पनि लोकतन्त्र प्रेमीले भुल्न सक्दैन, कुनै पनि भारतवासीले भुल्न सक्ने छैन। एक प्रकारले देशलाई जेलमै परिवर्तन गरिएको थियो, विरोधी स्वरहरूलाई दबाइएको थियो। जयप्रकाश नारायणसहित देशका गण्यमान्य नेताहरूलाई जेलमा बन्द गरिएको थियो। न्याय व्यवस्था पनि आपतकालको त्यस भयावह रूपको छायाबाट बाँच्न पाएको थिएन। समाचार पत्रहरूलाई पनि पूर्ण रूपमा बेकार गरिदिएको थियो। आजका पत्रकारिता जगतका विद्यार्थी, लोकतन्त्रमा काम गर्ने मानिसहरू त्यस कालो कालखण्डलाई घरिघरि स्मरण गर्दै लोकतन्त्रप्रति जागरूकता बढाउनका लागि निरन्तर प्रयास गरिरहेछन् अनि गरिरहनु पर्दछ। त्यस समय अटल बिहारी वाजपेयीज्यू पनि जेलमै हुनुहुन्थ्यो। जब आपतकालको 1 वर्ष पुरा भएको थियो त्यसबेला अटलजीले एउटा कविता लेख्नुभएको थियो अनि उहाँले त्यस समयको मनस्थितिलाई आफ्नो कवितामा यसरी वर्णन गर्नुभएको थियो। झुल्छाता जेठ मास शरद चाँदनी उदास, झुल्छाता जेठ मास शरद चाँदनी उदास, सिस्की भर्ते सावनका अन्तर्घट रीत गया, एक बरस बीत गया, एक बरस बीत गया। सिखचोमी सिमटा जग किन्तु विकल प्राण विहग, सिखचोमी सिमटा जग किन्तु विकल प्राण विहग, धरती से अम्बर तक गूंज मुक्ति गीत गया, एक बरस बीत गया, एक बरस बीत गया। पथ निहारते नयन गिनते दिन पलछिन, पथ निहारते नयन गिनते दिन पलछिन, लौट कभी आएगा, लौट कभी आएगा, मन का जो मीत गया, एक बरस बीत गया। लोकतन्त्रका प्रेमीहरूले ठुलो लडाईँ लडे अनि भारत जस्तो यत्रो विशाल देशले जब मौका पायो, भारतको जन जनको रग रगमा लोकतन्त्र कसरी व्याप्त छ, चुनावको माध्यमबाट त्यस ताकतलाई प्रदर्शन गरे। जन जनको रग रगमा फैलिएको यो लोकतन्त्रको भाव यो हाम्रो अमर विरासत हो। यस विरासतलाई हामीले अझ सशक्त बनाउनु पर्दछ। मेरा प्यारा देशवासीहरू, हरेक हिन्दुस्तानीले आज विश्वमा आफ्नो शिर खडा गरेर गौरव अनुभव गरिरहेछ। 21 जुन 2017 सम्पूर्ण विश्व योगमय बन्यो। पानीदेखि पर्वतसम्म मानिसहरूले बिहानै घामको किरणहरूलाई योगको माध्यमबाट स्वागत गरे। कुन हिन्दुस्तानी होला जसलाई यस कुराको गर्व भएन होला। यस्तो पनि होइन कि योग योभन्दा अघि हुँदैन थियो, तर आज जब योगको धागोमा हामी सबै बाँधिएका छौँ, योग विश्वलाई जोड्ने एउटा कारण बनेको छ। विश्वका लगभग सबै देशहरूले योगको यस अवसरलाई आफ्नो अवसर बनाए। चीनमा द ग्रेट वाल अफ चाइना, यसमा मानिसहरूले योगको अभ्यास गरे। पेरुमा वर्ल्ड हेरिटेज साइट माचु पिचुमा समुद्र तहदेखि 2400 मिटरमाथि मानिसहरूले योग गरे। फ्रान्समा एफिल टावरको सामुन्ने मानिसहरूले योग गरे। युएईको अबुधाबीमा 4000 भन्दा अधिक मानिसहरूले सामूहिक योग गरे। अफगानिस्तानले हेरतमा इन्डिया अफगान फ्रेन्डसिप ड्याम सलमा बाँधमा योग गरेर भारतको मित्रतालाई एउटा नयाँ आयाम दिए। सिङ्गापुर जस्तो सानो ठाउँमा पनि 70 स्थलहरूमा कार्यक्रम भयो अनि सप्ताहभरिको अभियान उनीहरूले चलाए। युएनले अन्तर्राष्ट्रिय योग दिवसको 10 स्ट्याम्प निकालेर देशलाई रिलिज गर्यो। युएन हेडक्वार्टरमा योगा सेसन्स विथ योगा मास्टरको आयोजना गरिएको थियो अनि युएनका स्टाफ विश्वभरिका डिप्लोम्याट्सहरू यसमा सामेल भएका थिए। यसपल्ट पनि फेरि एकपल्ट योगले विश्व रेकर्ड बनायो। गुजरातको अहमदाबादमा लगभग 50,000 मानिसहरूले एकसाथ योग गरेर एउटा नयाँ विश्व रेकर्ड बनाए। मलाई पनि लखनऊमा योगको कार्यक्रममा भाग लिने अवसर प्राप्त भएको थियो, तर पहिलोचोटि मलाई पानी परिरहेको अवस्थामा योग गर्ने सौभाग्य प्राप्त भयो। हाम्रा सैनिकहरूले जहाँ -20, -25, -40 डिग्री टेम्परेचर हुँदछ, सियाचेनमा पनि योग गरे। हाम्रा आर्म्ड फोर्सेसहरू बिएसएफ, आइटिबिपी, सिआरपिएफ, सिआइएसएफ सबैले आफ्नो ड्युटीको साथमा योगलाई पनि आफ्नो हिस्सा बनाइदिए। यस योग दिवसमा मैले भनेको थिएँ कि 3 पिँढी, किनकि यो तेस्रो अन्तर्राष्ट्रिय योग दिवस थियो, त्यसमा मैले भनेको थिएँ कि 3 पिँढीले एकसाथ योग गर्दै गरेको फोटो सेयर गर्नुहोस् भनेर। कतिपय टिभी च्यानलहरूले यस कुरालाई अगाडि बढाएका थिए। मलाई यस सम्बन्धमा थुप्रै फोटोहरू प्राप्त भएका छन्। तीमध्ये कतिपय सेलेक्टेड फोटोग्राफ्सलाई नरेन्द्र मोदी एपमा कम्पाइल गरेर राखिएको छ। जुन प्रकारले सम्पूर्ण विश्वमा योगको चर्चा भइरहेछ, त्यसबाट एउटा राम्रो कुरा निस्किएर आएको छ कि योगबाट आजको जुन हेल्थ कन्सियस सोसाइटी छ, त्यसले फिटनेसबाट अब वेलनेसको दिशामा जानको निम्ति कदम चालेको छ अनि उनीहरूलाई लागिरहेछ कि फिटनेसको त महत्त्व छँदैछ, तर वेलनेसको लागि पनि योग उत्तम मार्ग हो। आदरणीय प्राइम मिनिस्टर सर, म डाक्टर अनिल सोनारा अहमदाबाद गुजरातबाट बोलिरहेको छु। सर, मेरो एउटा प्रश्न छ कि भर्खरै केरलमा हामीले तपाईँलाई सुनिरहेका थियौँ अनि बेग्ला स्थानहरूमा जुन फुलगुच्छाहरू उपहारको रूपमा हामी दिँदछौँ, त्यसको ठाउँमा थरी थरीका राम्रा पुस्तकहरू हामीले दिनुपर्दछ। यस कुराको सुरुवात तपाईँले आफ्नो कार्यकालमा गुजरातमा पनि गर्नुभएको थियो सर, तर अहिले हामीले यस प्रकारको कामहरू भइरहेको देख्न पाएका छैनौँ। त्यसर्थ के यस कुरालाई हामीले देशव्यापी रूपमा इम्प्लिमेन्ट गर्ने दिशामा केही गर्न सक्दैनौँ? विगतका दिनहरूमा मलाई एउटा खुबै प्रिय कार्यक्रममा जाने अवसर मिलेको थियो। केरलमा राम्रो कार्यक्रम चल्दछ केही वर्ष अघिदेखि। पिएन पानीकर फाउन्डेसनद्वारा चलाइन्छ यो कार्यक्रम अनि यसमा मानिसहरूमा पुस्तक पढ्ने आदत बसाल्ने, पुस्तक पढ्नको निम्ति जागरूक हुने, यसका निम्ति रिडिङ डे, रिडिङ मन्थ सेलिब्रेसन आयोजन गरिन्छ। त मलाई त्यस कार्यक्रमको शुभारम्भमा जाने अवसर मिलेको थियो अनि त्यहाँ मलाई यो पनि बताइयो कि हामी पुष्पगुच्छा होइन पुस्तक दिँदछौँ। त्यो सुन्दा मलाई खुबै राम्रो लाग्यो। अब जुन कुरा मेरो ध्यानबाट हटिसकेको थियो त्यो फेरि मलाई याद आयो, किनकि जब म गुजरातमा थिएँ त्यसबेला मैले सरकारमा एउटा परम्परा बनाएको थिएँ कि हामीले पुष्पगुच्छाको बदलीमा पुस्तक दिनेछौँ अथवा हाते रुमाल ह्यान्डकर्चिफद्वारा हामी स्वागत गर्नेछौँ, खादीको ह्यान्डकर्चिफ, ताकि खादीलाई पनि बढावा मिलोस्। जबसम्म म गुजरातमा थिएँ, हामी सबैको आदत बनिएको थियो। तर यहाँ आएपछि भने मेरो त्यो आदत छुट्यो। तर केरल गएपछि फेरि उनीहरू जागरूक भएका छन् अनि मैले पनि अब म फेरि सरकारमा तल सूचना दिन थालेको छु। हामीले पनि बिस्तारै एउटा स्वभाव बनाउन सक्नेछौँ। पुष्पगुच्छाको आयु पनि खुबै कम हुँदछ। एकपल्ट हातमा लियो त्यसपछि त्यसलाई छोडिदियो। तर किताब दियौँ भने त एक प्रकारले त्यो घरको हिस्सा बन्दछ, परिवारको हिस्सा बन्दछ। खादीको रुमाल दिएर पनि स्वागत गर्दछौँ भने कतिपय गरिब मानिसहरूलाई सहायता पुग्दछ। खर्च पनि कम हुँदछ अनि सही रूपमा त्यसको उपयोग पनि हुँदछ। अनि जब म यो कुरा तपाईँहरूलाई भनिरहेको छु तब यस्ता वस्तुहरूको कत्रो ऐतिहासिक मूल्य हुँदछ। म गत वर्ष जुन बेला युके गएको थिएँ त्यस बेला लन्डनमा ब्रिटेनकी महारानी क्विन एलिजाबेथले मलाई भोजनको निम्ति निमन्त्रित गर्नुभएको थियो। एउटा मातृ सहज वातावरण थियो। खुबै प्रेमसित उहाँले भोजन गराउनु भयो। तर पछि उहाँले मलाई खुबै आदरका साथ भावात्मक स्वरमा एउटा सानो खादी अनि धागोले बुनिएको एउटा ह्यान्डकर्चिफ देखाउनु भयो अनि उहाँको आँखामा एक प्रकारको चमक पनि थियो। उहाँले भन्नुभयो कि जुन बेला मेरो विवाह भएको थियो त्यस बेला यो ह्यान्डकर्चिफ महात्मा गान्धीले मलाई भेटको रूपमा पठाउनु भएको थियो। विवाहको शुभकामनाको रूपमा कति वर्ष बितेर गयो तर क्विन एलिजाबेथले महात्मा गान्धीद्वारा दिएको यो ह्यान्डकर्चिफ सम्हालेर राख्नुभएको रहेछ। अनि म गए त उहाँलाई यस कुराको खुबै आनन्द लागेको थियो कि उहाँले मलाई त्यो देखाइरहनु भएको थियो। अनि जब मैले त्यसलाई हेरिरहेको थिएँ त उहाँले मलाई एकपल्ट त्यो रुमाल छुने आग्रह गर्नुभयो। महात्मा गान्धीको एउटा सानो भेट उहाँको जीवनको हिस्सा बनेको रहेछ, उहाँको इतिहास बनेको रहेछ। मलाई विश्वास छ कि यस्ता आदतहरू रातारात बदलिन सक्दैन। अनि हामीले जुन बेला यस्तो कुरा गर्दछौँ त्यस बेला हामीले आलोचनाको शिकार पनि बन्नुपर्दछ। तर पनि यस्ता कुराहरू हामीले गरिरहनु पर्दछ, प्रयास गरिरहनु पर्दछ। अब म यो त भन्न सक्दिनँ कि म जहाँ पनि जानेछु त्यहाँ कसैले पुष्पगुच्छा लिएर आएको खण्डमा त्यसलाई म अस्वीकार गर्नेछु। तर फेरि पनि आलोचना हुनेछ। यद्यपि यसबारे हामीले कुरा गरिरह्यौँ भने बिस्तारै सुधार आउनेछ। मेरा प्यारा देशवासीहरू, प्रधानमन्त्रीको नाताले अनेक प्रकारका कामहरू मैले गर्नुपर्दछ, फाइलहरूको अध्ययन गर्नुपर्दछ। तर मैले मेरो लागि एउटा आदत विकसित गरेको छु कि म कहाँ जुन पत्रहरू आउँदछन् त्यसबाट प्रतिदिन कतिपय पत्रहरू म पढ्दछु। त्यसले गर्दा मलाई सामान्य व्यक्तिहरूसित जोडिने एउटा अवसर मिल्दछ। विभिन्न प्रकारका पत्रहरू आउँदछन्, अलग अलग खालका मानिसहरू मलाई पत्र लेख्दछन्। भर्खरै एउटा यस्तो पत्र पढ्ने अवसर मैले पाएँ, त्यसलाई म तपाईँहरू समक्ष राख्न चाहन्छु। धेरै टाढा दक्षिणमा तमिलनाडुमा मदुराईका एकजना अरुल मोजी सर्वनन, उनले मलाई एउटा पत्र पठाएकी छन्। उनले लेखेकी छन् कि मैले आफ्नो परिवारमा नानीहरूको पढाइबाहेक केही न केही इकोनोमिकल एक्टिभिटी गर्ने दिशामा सोच्दा परिवारलाई अलिकति आर्थिक मद्दत भएको छ। मैले मुद्रा योजनाबाट ब्याङ्कबाट पैसा लिएर बजारबाट केही सामान किनेर सप्लाई गर्ने दिशामा सानो काम सुरु गरेँ। यतिकैमा मेरो ध्यानमा आयो कि भारत सरकारले गभर्मेन्ट ई मार्केट प्लेस नामको कुनै व्यवस्था खडा गरेको रहेछ। त्यसपछि मैले खोजेँ यो के हो भनेर, अनि यस सम्बन्धमा कतिपय मानिसहरूलाई पनि मैले सोधेँ अनि मैले स्वयंलाई पनि त्यसमा रेजिस्टर गरेँ। म देशवासीहरूलाई बताउन चाहन्छु कि तपाईँहरूलाई पनि यो मौका मिलोस्। तपाईँले इन्टरनेटमा इजेम इजिइएम त्यसमा भिजिट गर्नुहोस्। एउटा खुबै नयाँ प्रकारको व्यवस्था हो। जसले पनि सरकारमा कुनै चिज सप्लाई गर्न चाहन्छ, साना साना कुराहरू पठाउन चाहन्छ, बिजुलीको बल्ब, डस्टबिन, झाडु, चेयर, टेबल पठाउन चाहन्छ, बेच्न चाहन्छ भने उसले आफ्नो नाम यसमा रेजिस्टर गराउन सक्छ। त्यो कस्तो क्वालिटीको माल हो भनेर उसले त्यसमा लेखेर राख्न सक्छ। कतिमा बेच्न चाहन्छ त्यो लेख्न सक्दछ। अनि सरकारको डिपार्टमेन्टलाई कम्पलसरी छ कि उनीहरूले त्यसमा भिजिट गर्नुपर्दछ, हेर्नुपर्दछ कि यो सप्लाई गर्नेले क्वालिटी कम्प्रोमाइज नगरिकन सस्तोमा कसले पुर्याउन सक्दछ, अनि फेरि उसलाई अर्डर गर्नुपर्दछ। यसले गर्दा बिचौलिया समाप्त भएर गएको छ, ट्रान्सपरेन्सी आएको छ, इन्टरफेस हुँदैन। टेक्नोलोजीको माध्यमबाट यी सबै कुराहरू हुँदछन्। त इजेममा जुन मानिसहरूले रेजिस्ट्री गराउँदछन् त्यसलाई सरकारका सबै डिपार्टमेन्ट्सहरूले हेर्दछ। बीचमा बिचौलिया नभएकोले गर्दा सामानहरू खुबै सस्तोमा मिल्दछ। यी अरुलमोजी म्याडमले सरकारको यस वेबसाइटमा जुन सामानहरू दिन सक्छिन् त्यसलाई रेजिस्ट्री गराएकी छन्। अनि आनन्दको कुरा यो छ कि उनले मलाई जुन पत्र लेखेकी छन् त्यो खुबै इन्ट्रेस्टिङ छ। उनले लेखेकी छन् कि एक त मलाई मुद्राबाट पैसा प्राप्त भयो, मेरो कारोबार सुरु भयो, यी जेबमा मैले के दिन सक्दछु त्यसको सबै सूची हालेकी छु, अनि मलाई प्रधानमन्त्री कार्यालयबाट अर्डर प्राप्त भएको छ पिएमओबाट। अब मेरो लागि पनि यो नयाँ खबर थियो। पिएमओले के मगायो होला त? उनले लेखेकी छन् कि पिएमओले मबाट दुईवटा थर्मस खरिद गर्यो अनि 1600 रुपियाँको पेमेन्ट पनि मैले पाएँ। यो हो इम्पावरमेन्ट, यो हो इन्टरप्रेन्योरसिपलाई बढावा दिने अवसर। सायद अरुलमोजीले मलाई पत्र नलेखेको भई मलाई पनि सायद थाहा हुने थिएन होला कि इजेमको व्यवस्थाबाट सुदूर गाउँमा बस्ने एकजना गृहिणीले सानो काम गरिरहेको भए तापनि उसको सामानलाई प्रधानमन्त्री कार्यालयसम्मले खरिद गर्न सक्दो रहेछ। यही त हो देशको ताकत। यसमा ट्रान्सपरेन्सी छ, यसमा इम्पावरमेन्ट पनि छ, इन्टरप्रेन्योरसिप पनि छ, गभर्मेन्ट ई मार्केट प्लेस जेम। म अवश्य चाहन्छु कि जसले यस प्रकारले सरकारलाई आफ्नो सामान बेच्न चाहन्छ उनीहरू अधिकभन्दा अधिक यसमा जोडिनु पर्दछ। म मान्दछु कि यो मिनिमम गभर्मेन्ट एन्ड म्याक्सिमम् गभर्नेन्सको एउटा उत्तम उदाहरण हो अनि यसको लक्ष्य मिनिमम प्राइस, म्याक्सिमम् इज, एफिसियन्सी एन्ड ट्रान्सपरेन्सी पनि हो। मेरा प्यारा देशवासीहरू, एकापट्टि हामी योगलाई लिएर गर्व गर्दछौँ भने अर्कापट्टि हामी स्पेस साइन्समा हाम्रा जुन सिद्धिहरू छन् त्यसलाई लिएर पनि गर्व गर्न सक्दछौँ। अनि यही त भारतको विशेषता हो कि यदि हाम्रो एउटा खुट्टा जमिनमा योगसित जोडिएको छ भने हाम्रो सपना सुदूर आकाशको त्यो क्षितिजहरूलाई पार गर्नको निम्ति पनि तयार छ। विगतका दिनहरूमा खेलमा पनि अनि विज्ञानमा पनि भारतले धेरै सफलता पाएको छ। अहिले भारतले केवल धरतीमा मात्र नभएर अन्तरिक्षमा पनि आफ्नो सफलता दर्ता गराइरहेछ। 2 दिन अघि मात्र इसरोले कार्टोस्याट 2 सिरिज सेटेलाइटसित 30 न्यानो सेटेलाइट लन्च गरेको छ अनि यी सेटेलाइटहरूमा भारतसितै फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन, अमेरिका यस्ता लगभग 14 देशहरू यसमा सामेल छन्। अनि भारतको यस न्यानो सेटेलाइट अभियानबाट खेतीको क्षेत्रमा प्राकृतिक आपदाको सम्बन्धमा धेरै सहायता हामीलाई मिल्नेछ। केही दिन अघिको कुरा हो, इसरोले G-SAT-19 सेटेलाइटलाई सफलतापूर्वक लन्च गरेको थियो। हालसम्म भारतले जुन सेटेलाइटहरू लन्च गरेको छ त्यसमा यो सबैभन्दा वजनदार हेभी सेटेलाइट हो। हाम्रो देशको समाचार पत्रहरूले त यसलाई हात्तीको भारसित तुलना गरेका थिए। तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि कत्रो ठुलो काम अन्तरिक्षका क्षेत्रमा हाम्रा वैज्ञानिकहरूले गरेका छन्। 19 जुनमा मार्स मिसनको 1000 दिन पुरा भएको छ। तपाईँहरू सबैलाई थाहा होला कि जुन बेला मार्स मिसनको लागि हामीले अर्बिटमा स्थान बनाएका थियौँ त्यस बेला यो पुरा मिसन 6 महिनाको अवधिको लागि थियो, त्यसको लाइफ 6 महिनाको थियो। तर मलाई खुसी लागेको छ कि हाम्रा वैज्ञानिकहरूको यस प्रयासको ताकत यो रहेको छ कि 6 महिनाको अवधि पार गरेर 1000 दिनपछि पनि यो हाम्रो मङ्गलयान मिसनले काम गरिरहेको छ, तस्विरहरू पठाइरहेको छ, जानकारीहरू दिइरहेछ, साइन्टिफिक डेटा आइरहेछन्। त समय अवधिभन्दा पनि अधिक समयसम्म यसले आफ्नो काम गरिरहेछ। 1000 दिन पूर्ण हुनु हाम्रो वैज्ञानिक यात्रामा, अन्तरिक्ष यात्रामा एउटा महत्त्वपूर्ण पडाव हो। हिजो आज स्पोर्ट्समा पनि हामीले देखिरहेका छौँ कि हाम्रा युवाहरूको रुचि बढ्दै गइरहेको छ। अहिले यो देख्न थालिएको छ कि पढाइको साथसाथै खेलकुदमा पनि हाम्रा युवा पिँढीहरूले आफ्नो भविष्य देख्न थालेका छन् अनि हाम्रा खेलाडीहरूको कारणले, उनीहरूको पुरुषार्थले गर्दा, उनीहरूको सफलताको कारणले देशको पनि नाम रोशन हुँदैछ। अहिले भर्खरै भारतलाई ब्याडमिन्टन खेलाडी किदाम्बी श्रीकान्तले इन्डोनेसिया ओपनमा जित दर्ता गराएर देशको मान बढाएका छन्। म यस उपलब्धिको लागि उनलाई अनि उनका कोचलाई हृदयबाट बधाई दिँदछु। केही दिन अघि मलाई एथलिट पिटी उषाज्यूको उषा स्कुल अफ एथलेटिक्सको सिन्थेटिक ट्र्याकको उद्घाटन समारोहमा उपस्थित हुने अवसर प्राप्त भएको थियो। हामीले खेललाई जति धेरै बढावा दिनेछौँ स्पोर्ट्सम्यान स्पिरिट पनि लिएर आउँदछौँ। खेलले व्यक्तित्वको विकासको लागि पनि अहम भूमिका निर्वाह गर्दछ। ओभरअल पर्सनालिटी डेभलपमेन्टमा खेलको ठुलो महत्त्व छ। देशमा प्रतिभाहरूको कुनै कमी छैन। हाम्रो परिवारमा पनि यदि नानीहरूमा खेलप्रति रुचि भई उनीहरूलाई अवसर दिनुपर्दछ, उनीहरूलाई मैदानबाट उठाएर कोठामा बन्द गरेर पढ्नको निम्ति मजबुर गर्नु हुँदैन। उनीहरूले पढाइ पनि गरून्, त्यसमा पनि अगाडि बढ्न सक्नेछन् भने पढ्न दिउँ। तर यदि खेलमा उसको सामर्थ्य भए, रुचि भए, स्कुल, कलेज, परिवार, छरछिमेकका मानिसहरू सबैले उसलाई प्रोत्साहित गर्नुपर्दछ। अघिल्लो ओलम्पिकको लागि हरेकले सपना देख्नुपर्दछ। मेरा प्यारा देशवासीहरू, वर्षा ऋतु, लगातार उत्सवको वातावरण, एक प्रकारले यो कालखण्डको अनुभूति नै नयाँ हुँदछ। म फेरि एकपल्ट तपाईँहरू सबैलाई शुभकामना दिँदै अघिल्लो मन की बातको समयमा फेरि कतिपय कुराहरू गर्नेछु। धन्यवाद।